नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्ड 98.100 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार तुलसी केसी। साहित्यकार केसीका प्रकाशित कृतिहरूमा कविता संग्रह त्यो दिनको खोजीमा, यसै गरी उहाँको गजल संग्रह आधा बाटो हिँडेपछि प्रकाशित भइसकेका छन्। यसका साथै उहाँको पछिल्लो कविता संग्रह स्वयंमा हराउने बाटाहरू प्रकाशित भइसकेको छ। विशेष गरी कविता मार्फत आफ्नो लेखन यात्रा प्रारम्भ गर्नुभएका कवि केसीले राष्ट्रिय कविता महोत्सव 2082 उत्कृष्ट 10 कविको रूपमा पुरस्कृत समेत भइसक्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ लगायतका विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार केसीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
धेरै धेरै धन्यवाद, नमस्कार।
हजुर, अब कार्यक्रमको सुरुवाती चरणमा कुराकानी गरौँ, तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, लेखनतर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, एकपटक विगतलाई सम्झौँ न सर।
कविता लेखनको प्रारम्भिक दिनहरूको स्मरण गर्दा म नेपालको दुर्गम ग्रामीण भूभागमा जन्मिए र त्यहाँ मेरो बितेको बाल्यकालमा मैले अनुभूत गरेका विभिन्न अभाव, सामाजिक अवस्था लगायतका अनुभूतिहरू र त्यो समयमा देशमा चलेको द्वन्द्वको भयावह अवस्था, जो अवस्था इतिहासको एउटा अध्याय मात्रै थिएन, त्यो हाम्रो दैनिक जीवनको यथार्थ बनेको थियो, त्यसले मनभित्र सिर्जना गरेका विभिन्न खालका भावहरूलाई कुनै न कुनै रूपमा अभिव्यक्त गर्ने मनसाय अथवा त्यो किसिमको चाहना जागृत भयो र त्यो प्लेटफर्म अथवा त्यो चाहिँ अभिव्यक्तिको माध्यम खोज्ने क्रममा मैले कवितालाई चाहिँ त्यसको माध्यम बनाउने प्रयास गरेँ र आरम्भमा कविता कस्तो हुन्छ अथवा कविता कसरी लेखिन्छ भन्ने कुराको ज्ञान दिनका निम्ति त्यो ठाउँमा पुस्तकहरू अथवा त्यस्ता किसिमका सामग्रीहरूको अभाव थियो। अनुभवहरू र अनुभूतिहरू चाहिँ प्रशस्त थियो तर त्यसलाई अभिव्यक्त गर्ने माध्यमको रूपमा अलि पछि मात्रै मैले भाषाको माध्यमबाट, लेखनको माध्यमबाट, कविताको माध्यमबाट त्यसलाई अभिव्यक्त गर्न सकिँदो रहेछ भन्ने कुरा महसुस गरेँ र खास गरी 60को दशकको प्रारम्भदेखि मैले जानी नजानी कविता यात्राको प्रारम्भ गरेँ। खास गरी रेडियो नेपाल लगायतका राष्ट्रिय प्रसारण मिडियाहरूले त्यसमा चाहिँ सहायक भूमिका खेले र जुन मेरा भोगाइहरू र अनुभूतिहरू थिए त्यसलाई कविताको माध्यमबाट व्यक्त गर्न खोज्दा मलाई सहजताको अनुभूति भयो र मैले कविता लेखनमा र केही गीत गजलहरूको रचनामा पनि आफूलाई अगाडि बढाउँदै गएँ।
तपाईँको पहिलो कविता या पहिलो सिर्जना कुनै सम्झना छ, कस्तो विषयलाई तपाईँले उठान गर्नुभएको थियो अथवा प्रारम्भमा लेख्दै गर्दाखेरि कसरी तपाईँले लेखन यात्रा अगाडि बढाउनु भएको थियो, केही सम्झना छ तपाईँसँग?
प्रारम्भिक कविताहरूमा खास गरी ग्रामीण जीवनका अनुभवहरू, गाउँले जीवनमा आफूले भोगेका अभावका कुराहरू र यस्तै सानातिना भावनाहरूबाटै मैले अभिव्यक्त गर्न सुरुवात गरेको थिएँ र समयक्रममा बुझ्दै जाँदा कविता भनेको सानातिना भावनाहरूमा पनि विराट सौन्दर्य खोज्ने एउटा विधा रहेछ भन्ने मलाई महसुस भयो र मैले त्यसरी नै लेखनलाई निरन्तरता दिएँ।
हजुर, विशेष गरी कविता मात्र होइन, कुनै पनि सिर्जना गर्दै गर्दाखेरि त्यो सिर्जना प्रस्फुटन हुनको लागि कि त व्यक्तिगत पीडा या सामाजिक यथार्थ समाजको अवस्थाले मान्छेलाई प्रेरित गरेको हुन्छ। तपाईँका कविताहरूले कस्ता भावहरू बढी बोकेका छन्? त्यो सुरुवाती चरणमा हामी त्यो दिनको जुन खोजीमा कविता सङ्ग्रह छ त्यो कविता सङ्ग्रह हालको स्वयंमा हराउने बाटाहरूसम्म आइपुग्दाखेरिको हामी बिस्तारै विस्तृतमा चर्चा गर्दै जान्छौँ। त्यो दिनको खोजीमा कविता लेख्दै गर्दाखेरिको समयमा कस्ता भावहरूलाई बढी तपाईँले जोड दिनु भएको थियो?
अब मलाई लाग्छ शब्दभन्दा पहिला अनुभूति जन्मिन्छ र ती अनुभूतिहरू मैले बालककालमा अथवा आफूले जीवन भोग्ने क्रममा देखेका सानातिना दृश्यहरू सामाजिक असमानताले चाहिँ भित्रभित्रै जन्माउँदै गएका प्रश्नहरू यी कुराहरूले मलाई छुन्थ्यो र त्यसैलाई अभिव्यक्त गर्ने क्रममा मेरो पहिलो कृति प्रकाशन हुँदा खास गरी 60 को दशकमा मैले लेख्ने कविताहरूमा विशेष गरी सामाजिक विभेद र असमानताका कुराहरू भौगोलिक विकटताका कारण त्यहाँको जनजीवनमा महसुस गर्नु परेका कठिनाइहरू अभाव र गरिबीका कारणले मानिसहरूले अनुभूत गरेका पीडाहरूलाई बोल्ने प्रयास गरेका थिए र समयक्रममा पछिल्लो कृतिसम्म आइपुग्दा मलाई के लाग्यो भने कविताले केवल उत्तर दिने काम होइन, कविताको काम प्रश्नलाई अझ सुव्यवस्थित बनाउने, अझ संवेदनशील बनाउने, मान्छेले अनुभूत गरेका अनुभूतिहरूलाई विस्तार गर्ने माध्यमको रूपमा मैले कवितालाई लिएँ। मैले कुनै कुराको अनुभूति गर्छु भने त्यो कुरा पाठकसम्म अनुभूति गर्ने गरी पाठकलाई पनि त्यो कुराको अनुभूत गराउने गरी कसरी अभिव्यक्त गर्न सकिन्छ आफ्नो भावलाई भन्ने क्रममा अझै यसका सूक्ष्म पक्षहरूलाई मैले अघि भने जस्तै सानातिना अनुभूतिहरू र विराट सौन्दर्य खोज्ने प्रयास मैले कवितामा गरेँ र अहिले चाहिँ मेरो पछिल्लो कृतिसम्म आइपुग्दा मेरो प्रयास के छ भने म त्यसमा सफल छु भन्दिनँ, तर एउटा विचार र दर्शनलाई पनि एउटा अनुभूतिको तहमा कविता मार्फत अभिव्यक्त गर्न सकिन्छ कि भन्ने मेरो चेष्टा छ।
विशेष त कविताको एक हिसाबले भन्ने हो भने सौन्दर्य नै कलात्मक ढङ्गले कुनै पनि सामाजिक मुद्दालाई सबै माझमा पस्किन सक्नु हो। अब तपाईँको पछिल्लो कविता सङ्ग्रहकै बारेमा केही चर्चा गरौँ, त्यसपछि हामी फेरि तपाईँको गजल सङ्ग्रहको बारेमा पनि चर्चा गर्ने नै छौँ। तपाईँको पछिल्लो प्रकाशित कविता सङ्ग्रह स्वयंमा हराउने बाटाहरू रहेको छ, यो कविता सङ्ग्रहको बारेमा थोरै बताइदिनुहोस् न। कस्ता भावका कविताहरू समावेश गर्नुभएको छ र कति कविता समावेश गरेर यो सङ्ग्रह प्रकाशित गर्नुभएको छ?
मेरो पछिल्लो कविता सङ्ग्रहमा विशेष गरी यो कविता सङ्ग्रहलाई मैले मेरो अनुभूतिको यात्राको रूपमा लिएको छु। जीवनका धेरै क्षणहरूमा हामीसँग प्रशस्त कुराहरू हुन्छन् जो अरूलाई भन्न सकिने अथवा अभिव्यक्त हुन चाहने तर त्यो उपयुक्त वातावरण हामीले प्राप्त गरिरहेका हुँदैनौँ र ती कुराहरूलाई यस कविता सङ्ग्रहमा मैले जम्मा 101 वटा कविताहरू समावेश गरेको छु। यिनले विविध विषयहरू र विविध खालका अनुभूतिहरूलाई समेट्ने प्रयास गरेका छन्। विशेष गरी ग्रामीण जीवनका संवेगहरू, आधुनिकताले निम्त्याएका विविध प्रकृतिका राम्रा नराम्रा पक्षहरू र त्यसले मानवीय चेतनामा पारेको प्रभाव र समसामयिक विश्वमा देखा परेका विभिन्न विचारधारा चिन्तन प्रणालीहरू र तिनको आलोकमा हामीले समाज र कुनै घटनालाई हेर्ने दृष्टिकोणलाई मैले मेरा कविताहरूमा समेट्ने प्रयास गरेको छु।
हजुर, यही कविता सङ्ग्रहबाट हामी एउटा कुनै रचना सुनौ, त्यसपछि हामी फेरि त्यो कविताको चर्चा गर्ने नै छौँ। अहिले कुनै रचनातर्फ लागौँ न सर।
हुन्छ, मेरो कविताको शीर्षक छ तिमी रारा म कर्णाली। तिमी रारा निशब्द निलो समयभन्दा पर एकान्तको स्वच्छ ऐना जहाँ बादलहरू आफ्नै प्रतिबिम्बमा हराउँछन् जहाँ जुन ढलेर चिसो श्वास बन्छ म कर्णाली अविराम अधैर्य दिशाविहीन यात्रा पर्वतका छायाहरू बोक्दै स्मृतिहरूका किनार छुँदै बग्ने तर कहिल्यै स्थिर नबस्ने तिमी मौनताको अथाह गहिराई म शब्दहरूको व्याकुल छाल तिमीले समय समेटेर राख्यौ म त्यही समय बोकेर बगिरहेछु तिमीभित्र जुन झर्छ मेरा छालहरूमा त्यसको टुक्रा टल्कन्छ तिमी धरतीलाई अङ्गाल्छौ म पृथ्वीको पीडा बोकेर अघि बढ्छु तिमीलाई छोडेर बग्न सक्दिन मेरो स्रोत तिमीभित्रै छ तिमी मौन छौ तर म तिम्रो मौनतालाई सङ्गीत बनाएर बगिरहन्छु तिमी रारा म कर्णाली तिमी शाश्वत म अनित्य तिमी स्थिरता म गतिशीलता अनि अन्ततः म तिम्रै अङ्गालोमा हराउने एक अस्पष्ट लहर।
धन्यवाद। हजुर, विशेष गरी तिमी रारा म कर्णाली शीर्षकमा आफ्ना भावनाहरू व्यक्त गर्नुभयो र त्यो सँगसँगै कर्णाली र राराको सौन्दर्यको पनि काहीँ न काहीँ वर्णन गर्नुभयो। फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ, अघि पनि हामीले चर्चा गऱ्यौँ, विशेष गरी कुनै पनि सिर्जना या आफ्नो भावना व्यक्त गर्नु भनेको समाजको विषयवस्तुलाई नै उठान गर्नु हो। त्यो सँगसँगै समाजका विषयवस्तु उठान गर्दै गर्दाखेरि आफ्नो व्यक्तिगत पीडा कतिको पोखिन्छ त्यो भावनामा, या कतिको मिश्रित भएर अगाडि बढ्छ? तपाईँ सर्जकको हिसाबले लेखिरहँदाखेरि कस्तो महसुस गर्नुभएको छ तपाईँले?
निश्चय नै मैले अघि भने कविता एउटा अनुभूतिको कलात्मक अभिव्यक्तिको रूपमा आउने भएकोले व्यक्तिको आफ्नो जीवनमा उसले महसुस गर्ने पीडा, उमङ्ग, निराशा जस्ता कुराले महत्त्व नराख्ने चाहिँ होइन, तर त्यतिमा मात्रै कविता सीमित हुनु हुँदैन भन्ने मलाई लाग्छ। कविताले व्यक्तिको कुण्ठा र एउटा आवेगलाई मात्रै अभिव्यक्त नगरिकन यसले पाठक अथवा समाजका अरू मानिसहरूले अनुभूत गर्ने कुराहरूलाई पनि साझा अनुभव जसरी अभिव्यक्त हुन सक्यो भने यसले सार्थकता प्राप्त गर्छ भन्ने मलाई लाग्छ। मलाई के लाग्छ भने पाठक केवल ग्रहणकर्ता मात्रै होइन, बरु अर्थ र अनुभूतिको निर्माण गर्ने सहसर्जक पनि हो। त्यसो भएको हुनाले कुनै पनि सर्जकले रचना गर्ने कविता स्वयंमा पूर्ण हुन्छ भन्ने म ठान्दिनँ। त्यसलाई पूर्ण गर्ने, त्यसमा पूर्णताको अर्थ खोज्ने काम चाहिँ पाठकले पनि गर्नुपर्छ र पाठकलाई पनि त्यो स्पेस रहन्छ।
हजुर, यो सँगसँगै एउटा प्रश्न म राख्न चाहे, विशेष त एउटा व्यक्ति जो सार्वजनिक जीवनमा पनि ऊ सक्रिय भूमिका निर्वाह गरिरहेको हुन्छ, सँगसँगै उसले साहित्यिक सिर्जनाहरू पनि गरिराख्दाखेरि त्यो व्यावसायिक जीवनको जुन पाटो छ र त्यसको बाध्यताहरू जति रहन्छन् त्यो बाध्यतालाई चाहिँ एक हिसाबले आफ्नो जुन उकुस मुकुस रहेको हुन्छ अथवा वेदना हुन सक्ला त्यसभित्र भएका भावहरू हुन्छन् त्यो भावहरूलाई व्यक्त गर्ने सहज माध्यम चाहिँ साहित्य बन्न सक्छ त्यस्ता व्यावसायिक व्यक्ति र जो चाहिँ सार्वजनिक रूपमा अभिव्यक्त गर्न या सार्वजनिक रूपमा सार्वजनिक सरोकारमा बोल्न नसक्ने बाध्यतामा हुन्छन् त्यस्तो व्यक्तिहरूको लागि यस्ता सृजनात्मक अभ्यास त्यो सहायक सिद्ध हुन्छ?
अवश्य पनि साहित्य सिर्जना भनेको एउटा मनको यात्रा हो। व्यावसायिक जीवनमा रहँदा जीवनका कतिपय त्यस्ता पक्षहरूसँग साक्षात्कार हुन्छ जुन प्राय सामान्य आँखाले हेर्दा देखिँदैन। मानवीय पीडा, भय, साहस, कहिलेकाहीँ मौन अन्याय, ती अनुभवहरू केवल कर्तव्य पूरा गर्ने कुरा मात्र नभएर त्यसले मनभित्र एउटा गहिरो संवेदना पनि जगाउँछ र व्यावसायिक जीवन र साहित्य सिर्जनाको बिचमा अथवा व्यावसायिक जीवन र साहित्य सिर्जना दुईवटा जीवन जिउनु जस्तो मलाई लाग्दैन, बरु एउटै जीवनमा दुईवटा फरक फरक अनुभवहरू प्राप्त गर्ने अवसर जस्तो मलाई लाग्छ। त्यसैले व्यावसायिक वातावरणले मानिसलाई एकैपटक दुई प्रकारको अनुभूति दिन्छ, एकातिर अनुशासन र कर्तव्यबोध र अर्कोतिर चाहिँ आफ्नो मनको संवेदनशीलतालाई गुम्न नदिने कुरा।
हजुर,
कहिलेकाहीँ जब बाह्य अभिव्यक्तिमा सीमितता हुन्छ आन्तरिक अभिव्यक्ति अथवा आन्तरिक संवाद अझै सशक्त हुन्छ भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले
त्यो मात्र होइन, मेरो बुझाइमा त व्यावसायिक रूपमा तपाईँको एउटा सीमा या परिधि हुन्छ, त्यो परिधि भन्दा बाहिर रहेर पनि तपाईँले सिर्जना गरिराखेको कुरा या विषयवस्तु त पछि गएर तपाईँको व्यावसायिक जीवनबाट तपाईँले चाहिँ सार्वजनिक जीवनको आफ्नो कार्यकाल समाप्त हुन्छ त्यो समयमा लेखिएका सिर्जना या घटना या विवरणहरू त एउटा दस्तावेजको रूपमा अगाडि पनि त आउन सक्छ नि त।
एकदम सही कुरा गर्नुभयो, त्यो एउटा अनुभव हो जुन व्यक्तिले आफ्नो पेसागत जीवनमा जुन किसिमको अनुभूतिहरू गर्छ त्यो उसको मौलिक अथवा निजी उसको ज्ञान निर्माणको स्रोत हो।
हजुर,
र यसरी व्यावसायिक जीवनबाट यदि सृजनशीलतालाई निरन्तरता दिने हो भने अझै राम्रा सृजनाहरू जन्मिन सक्छन् भन्ने कुरामा म सहमत छु।
हजुर, अब यो सँगसँगै फेरि पनि हामी संवादलाई रोकेर अर्को रचना सुन्नतर्फ लाग्छौँ, त्यसपछि हामी पछिल्लो समय सामाजिक सञ्जाल या प्रविधिको विकासले पारेको प्रभावको बारेमा थोरै चर्चा गरौँला। अहिलेको लागि तपाईँको अर्को रचना कुन छ त्यतातर्फ लागौँ।
हुन्छ, मेरो कविताको शीर्षक छ कृपारामको बाँसुरी।
हुन्छ, वाचन गर्नुभए। हुन्छ,
गाउँका सुनसान पाखाहरूमा चिसो कुहिरो चुम्दै घस्रिन्छ जहाँ एउटा पुरानो बाँसुरी कृपारामको हत्केलामा काँपिरहन्छ। काठको चिरा जस्तै चिरिएका सपना, ढुङ्गाले आफैलाई सम्झाउने कथा र खोक्रिएका हावाका गुफा सबै चिसो सुरमा बग्छन् बाँसुरीभित्र। त्यो सुर न चित्कार हो न गीत यो त पुराना थकाइहरूको निश्वास हो, अभावले ओइलिएको आकाशको उज्यालो हो र धरतीले भुलेको सपनाको मधुर आर्तनाद। हरेक सुरमा भेटिन्छ हराएका सपनाहरूको कथा, झर्छ खरका छानाहरूमा पोखिएको वर्षा, याद आउँछ चुलोभित्र पोलिएको बालापन, कृपारामको बाँसुरीमा छ युगौँदेखिको तिरस्कारले रेटिएको गला, भोक र शोकले भत्काइएको अभिशप्त निद्रा र घामको तिर्खामा जलेको सपना। हावाले टिपेर लैजान्छ बाँसुरीका घाउहरू, बादलले लुकाउँछ आँसुका चिहानहरू र पहाडहरू आफै थाकेर लम्पसार पर्छन् कृपारामको बाँसुरीका सुरहरूमा ओत लाग्न। कहिलेकाहीँ एउटा चिरिएको सुरबाट जन्मिन्छ नयाँ जुनको कल्पना र तत्कालै झर्छ भत्किएको चुलोको खरानी झैँ। कृपारामको लागि सायद बाँच्नु भनेको बज्नु थियो, बोल्नु भनेको श्वासमा प्वाल पार्नु थियो र सपना देख्नु भनेको घाम र हावाको बीचमा चुडिएको डोरी समाउनु थियो। कृपारामको औँलाले बाँसुरीको प्वाल होइन जीवनका घाउहरू छुन्छन् पटक पटक। जीवन फेरि एकपटक कृपारामको बाँसुरी भएर बाँच्न खोज्छ, अधुरो बिथोलिएको तर अझै पनि गुन्जिरहने एउटा डाँडाबाट अर्को डाँडासम्म। धन्यवाद।
हजुर, कृपारामको बाँसुरी शीर्षकमा भर्खरै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब केही कुरा गरौँ तपाईँको गजल संग्रहको बारेमा, त्यसपछि हामी केही रचना अझै सुन्ने नै छौँ। तपाईँको आधा बाटो हिँडेपछि गजल संग्रह प्रकाशित भइसकेको छ, शीर्षकले नै आधा बाटो हिँडेपछि भन्ने सन्देश दिइराखेको छ। यसको भावका बारेमा त कुरा गरौँला सँगसँगै। त्यो सँगसँगै तपाईँले गजल पनि लेखिरहँदा र कविता लेखन गर्दै गर्दा यो संरचनागत भिन्नताले कतिको भावना पोख्न कठिन हुँदो रहेछ या कतिको सहज छ, तपाईँलाई कस्तो महसुस गर्नुभएको छ तपाईँले?
निश्चय नै संरचनाभित्र सीमित रहेर अभिव्यक्त गर्न अलि बढी मेहनत, अलि बढी आफूले अभिव्यक्त गर्न खोजेको कुरामा कहिलेकाहीँ त्यही रूपमा अभिव्यक्त नहुन पनि सक्छ, तर यी दुई विधाको आफ्नै सौन्दर्य छ। कवितामा विशेष गरी अमूर्तता, थोरैमा धेरै कुरा अभिव्यक्त गर्न सकिने ठाउँ रहन्छ। पाठकले त्यसमा आफ्नै हिसाबले बुझ्ने स्वतन्त्रता जति कवितामा हुन्छ, गजल विधामा एउटा लय विधान, शब्दहरूको अनुप्रास र एउटा संरचनाभित्र रहनु पर्दा मलाई चाहिँ अलि बढी मनका भावहरू अभिव्यक्त गर्न कवितामा सहजता महसुस हुन्छ भने गजलको एउटा लयात्मकता र जुन एउटा सरसता छ त्यो कुराले पनि गजलतिर आकर्षित गर्छ।
हजुर, हामी एउटा कुनै रचना सुनौ, अहिले कुनै रचनातर्फ लागौ न।
मेरो कविताको शीर्षक छ महिमामयी बुद्ध।
हुन्छ, वाचन गर्नुभए हुन्छ।
शून्यताका धुनहरू गुन्जिरहेछन् बोधी वृक्षको छायामा अडिएको एक अविचलित मौनता, हावासँगै बहिरहेछ प्रज्ञाको उज्यालो, अन्धकार चिर्दै अज्ञान पग्ल्याउँदै बुद्ध न कुनै मूर्तिमा सीमित, न कुनै शास्त्रका पानामा कैद, न त केवल विगतको स्मृति तर एक अनन्त प्रकाश, एक अनवरत सत्य जीवन र मृत्युका परिस्थितिहरूमा निर्वाध रूपमा प्रवाहित। हामी मोहका बादलभित्र हराइरहन्छौँ आफ्नै तृष्णाका श्रृङ्खलामा बन्धक, तर बुद्धको महिमा छ हामीभित्रको त्यो मौन चेतनामा, जसले तृष्णालाई चिन्दछ, जसले समत्वको ज्योति बाल्दछ। हे महिमामयी बुद्ध, तिमी कुनै जन्म र मृत्युका बन्धनहरूमा छैनौ, तिमी केवल मुक्ति हौ, तिमी केवल ज्ञानको निलो आकाश। हामी तिम्रो शरण खोजिरहन्छौँ तर तिमीले सिकाएको बाटो हाम्रै मनभित्र छ, हामीले खोज्न बाँकी रहेको। बुद्ध हुनु भनेको देख्नु मात्र होइन, बुद्ध हुनु भनेको स्वयं उज्यालो हुनु हो। धन्यवाद।
हजुर, भर्खरै कविता वाचन गर्नुभयो, फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब पछिल्लो प्रविधिको विकासले पारेको प्रभावको बारेमा पनि एउटा प्रसङ्ग म जोड्न चाहेँ। विशेष त पछिल्लो समय सामाजिक सञ्जाल सँगसँगै अन्य प्रविधिको पनि विकास भएको छ, जहाँ एकजना सर्जकले आफ्ना सिर्जनाहरू सहजै ढङ्गले पाठक या श्रोता माझ पुर्याउन सक्ने वातावरण पनि बनिरहेको छ। यसले नवसर्जकहरूलाई सहायक भूमिका पनि खेलिरहेको छ, फाइदा पनि पुर्याइरहेको छ। सँगसँगै फेरि एक हिसाबले साधना गरेर लेख्ने सर्जकहरूको लागि चाहिँ त्यो साधनामा कमी आउने हो कि भन्ने एउटा चिन्ता पनि थप्दै गएको हामी देख्न सक्छौँ। तपाईँले यो प्रविधिको प्रयोग त गरिराख्नु भएको छ, कसरी हेर्नु भएको छ यसलाई, तपाईँको आफ्नो दृष्टिकोण चाहिँ के छ?
निश्चय नै प्रविधिको उद्देश्य मानिसको जीवनलाई सहज बनाउनका निम्ति भएको हो, त्यसमा दुई मत छैन। तर अहिले जुन रूपमा प्रविधिमा विभिन्न सामाजिक सञ्जालहरूको रूपमा आएका छन्, त्यहाँ मानिसहरूले क्षणिक रूपमा अथवा तत्कालै प्राप्त हुने खुसीलाई नै महत्त्व दिने परिपाटीको विकास भएको म पाउँछु। यसले गर्दा कुनै पनि कृतिको सिर्जना गर्दा जुन किसिमको गहन चिन्तन, गहन अध्ययन र गहिरो ढङ्गको आत्मसंवाद र खोजको आवश्यकता हुन्छ, प्रविधिले त्यसलाई अलि हलुका बनाएको जस्तो मलाई महसुस हुन्छ। र साहित्य सिर्जना र गहिरो साहित्यको सिर्जना हुनलाई अभिव्यक्ति बाह्य अभिव्यक्ति र गहिरो सिर्जनाका निम्ति बाह्य अभिव्यक्ति भन्दा पनि आन्तरिक संवाद बढी हुनुपर्छ जस्तो मलाई लाग्छ। अहिलेको प्रविधिको विकास र सामाजिक सञ्जालले हामीलाई बहिर्मुखी त बनायो तर अन्तर्मुखी बन्नमा रोक्यो भन्ने मलाई लाग्छ।
चिन्तनमा काहीँ न काहीँ अवरोध पुर्याइराखेको छ भन्ने तपाईँको भाव हो।
हजुर
हजुर, अब हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ, तर पनि एउटा दुईटा रचना अझै सुन्छौँ, त्यसपछि हामी कार्यक्रमलाई बिट मार्ने तर्फै लाग्छौँ। अहिलेको लागि तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
हजुर, म अर्को कविता वाचन गर्न चाहन्छु। मेरो कविताको शीर्षक छ म लास।
हुन्छ, वाचन गर्नुभयो, हुन्छ।
म बोल्न सक्दिन तर मौनताको पनि आवाज हुन्छ भन्छन्। आज म आवाजको टुक्रा बनेर संसारलाई अन्तिम पटक हेरिरहेको छु। म लास, अब म नाम होइन, न कुनै कथा, न कुनै सम्झना। म त केवल एक निर्विकार अस्तित्व, जो आत्मा थियो कि थिएन त्यसको उत्तर खोजिरहेको छु। हे संसार, तिमीलाई स्पर्श नगरी हेर्दा तिमी एकदम अजनबी लाग्ने रहेछौ। म हेर्दैछु तर अब कुनै मोह छैन, बल्ल बुझेँ हेराइ त केवल भ्रम रहेछ। जसरी प्लेटोको गुफामा बस्नेहरूले छायालाई नै सत्य ठान्दथे, सायद सत्य त गहिराईमा पो भेटिन्थ्यो, तर म सधैँ छायामै अल्झिरहेको रहेछु। अब कुनै पीडा छैन, कुनै तृष्णा छैन, कुनै इच्छाको बन्धन छैन। बुद्धले भनेका थिए इच्छाको अन्त्य नै निर्वाण हो, तर थाहा छैन यो निर्वाण हो कि शून्यता। के म अब मुक्त भएँ अथवा अस्तित्व नै हराएको हो? मेरो मृत शरीरलाई हेरेर कसैले भन्छ अब ऊ रहेन, तर म कसरी रहिनँ? यदि स्पिनोजाले भने झैँ सबै कुरा प्रकृतिको अपरिहार्य भाग हो भने म पृथ्वीमा विलीन भएँ, त्यसैले म हराइनँ, म त केवल रूपान्तरित भएँ। मलाई घेरेर रोइरहेकाहरू हेर त मसँग न शोक छ न पछुतो। सार्तले भनेका थिए अस्तित्व स्वयं अर्थहीन छ, अर्थ त मानिस आफैले दिन्छ। के मैले कहिल्यै आफ्नो अर्थ दिन सकेँ कि अरूले दिएको अर्थमै अल्झिरहेँ? अब म समयभन्दा बाहिर छु, बिहान उदाउँदैछ तर मेरा लागि कुनै बिहान छैन, न उज्यालो न अँध्यारो। म कालातीत भएँ, हावा बगिरहेको छ तर मेरो श्वास हावासँग बहँदैन। अब म शून्यको पर्खाइमा छु, वा सायद म स्वयं शून्य भइसकेँ। धन्यवाद।
हजुर, हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि समेट्न सक्दैनौँ यो छोटो बसाइका क्रममा, तर पनि यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय, जुन आजको सन्दर्भमा हामीले तिनवटा कृतिका बारेमा पनि चर्चा गऱ्यौँ, त्यो सँगसँगै विविध पाठोको बारेमा चर्चा गऱ्यौँ, त्यस्तो कुनै विषय छ जुन चाहिँ आजको सन्दर्भमा भन्नै पर्ने छ भने तपाईँको लागि समय?
मैले मेरो कविताकै विषयमा थप भन्नुपर्दा, मेरो कविता कुनै निश्चित सन्देश दिने उद्देश्यले भन्दा पनि यसबाट कविताको मार्फतबाट जीवनका मौन पक्षहरूलाई सुन्ने र अभिव्यक्त गर्ने प्रयास हो। र मलाई लाग्छ लेखिने साहित्यहरू, रचना गरिने कविताहरूको मार्फतबाट जुन कुराहरू बाहिर आउन बाँकी नै छ, जुन कुराहरू मानिसको अनुभूतिमै रहेर व्यक्तिको जीवनसँगै ती कुराहरू समाप्त भएर जाने अवस्था छ, त्यस्ता कुराहरूलाई बाहिर ल्याउन साहित्यकारहरूले प्रयत्न गर्नुपर्छ र यसले साहित्यको विकासमा चाहिँ योगदान पुर्याउन सक्छ भन्ने मलाई लाग्छ।
हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर र यो रेकर्ड गर्ने अवसर दिनुभयो, राजधानी आएको अवसरमा स्टुडियोमा आएर रेकर्ड गर्ने जुन अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
मलाई पनि यो राष्ट्रको पहिलो आवाज रेडियो नेपाल, जसलाई हामीले सुन्दै हुर्कियौँ, साहित्य संस्था जस्तो हामी साहित्य पारखीहरूको अत्यन्तै महत्त्वपूर्ण कार्यक्रममा यहाँले जुन स्थान दिनुभयो त्यसको लागि म हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद।
हवस्। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार तुलसी केसी। हवस् त, आजलाई यति। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र देवकी भण्डारी सहित संयोजक तारा प्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।